नमस्कार। बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो नेपाली जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौं। फैलदै गएको सिप र क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आज हामी झापा क्षेत्रमा रहेका भुटानी शरणार्थी र स्थानीय क्षेत्रमा लागु पदार्थ दुर्व्यसनको अवस्थाबारे चर्चा गर्छौ।
डाटा अनुसार भने 1 अरब भन्दा माथि चाहिँ ड्रग्समा चाहिँ खर्च हुन्छ, तुत बेकारमा उडाइरहेका छन्, जीवनलाई बर्बाद गर्दैछन्। त्यो पैसाले त हामी जिल्लाभरिका सबै शैक्षिक संस्थालाई स्तरीय गुणस्तरीय शिक्षा चाहिँ दिने संस्था बनाउन सक्छौ, एउटा ठूलो हस्पिटल एउटा गरेर एउटा मेडिकल कलेजै हामी तयार पारेर गराउन सक्छौ।
मान्छे लागु पदार्थ सेवनतिर किन आकर्षित हुन्छ, यो प्रश्नको उत्तर पनि खोज्छौ। अनि लागु पदार्थ दुर्व्यसन रोक्न सरकारी तवरबाट भएका कार्यक्रम र प्रभावकारिताको चर्चा पनि गर्छौ।
प्रहरी सशस्त्र र भन्सारमा जो खटिएको अन्य निकायहरू हुन्छ उहाँहरू हामी सक्रिय रूपमा संयुक्त रूपमै यो लागु औषध नियन्त्रणको लागि सक्रिय भएर लागिरहेछौँ। यसबाहेक सामाजिक संघ संस्थाले पनि यसमा हामीलाई सहयोग गरेका छन्।
लागु पदार्थको दुर्व्यसन त्यागेर सकारात्मक बाटो समातेका वा समृद्धितिर फर्केका भुटानी शरणार्थीको अनुभव पनि छ। अहिले चाहिँ भुटानी शरणार्थी र शरणार्थी शिविर आसपासका केही गतिविधि।
तेस्रो देश पुनर्वासपछि बाँकी रहने भुटानी शरणार्थीको व्यवस्थापनबारे नेपाल सरकार कुनै निष्कर्षमा नपुगेको गृह सचिव नवीन कुमार घिमिरेले बताउनु भएको छ। भुटानी प्रतिनिधिहरूसँग विभिन्न चरणमा कुराकानी भइरहेको भन्दै उहाँले भुटान सरकार यसअघि नै भएको 4 वर्गीकरणबाटै अघि बढ्ने मानसिकतामा रहेको पनि बताउनुभयो। झापाको दमकमा उज्यालोसँग कुरा गर्दै गृह सचिव नवीन कुमार घिमिरेले अन्तर्राष्ट्रिय दात्री संस्थाहरूले चाहे जस्तो बाँकी शरणार्थी नेपालमा सम्मिलनको अवस्था नरहेको पनि बताउनुभयो।
नेपाल सरकारले अहिले रहने शरणार्थीहरूको बारेमा के हुन्छ भने ठ्याक्कै भन्न सक्ने अवस्थामा त म छैन, तर भुटान सरकारसँग बायोलेट्रल टक्स चाहिँ यसबारेमा भइराखेको पनि हो। केही समय अगाडि मात्रै म मालदिप्स गएको थिएँ, सार्क रिजनको होम सेक्रेटरी लेभल र होम मिनिस्टर लेभलको मिटिङ त्यहाँ थियो र इमिग्रेसन अथोरिटिजहरूको मिटिङ थियो, त्यहाँ पनि केही प्रारम्भिक कुराकानीहरू चाहिँ भएको छ। र मैले पाएको इन्फर्मेसन अनुसार लिमिटेड नम्बर बाहेकका अन्य ठूलो संख्यामा अहिले पनि थर्ड कन्ट्री रिसेटलमेन्टमा जानलाई इच्छुक छन् भन्ने सूचना चाहिँ मलाई प्राप्त भएको छ, मैले त्यो भेरिफाई गर्न पाएँ। आशा गरौँ ठ्याक्कै अहिले नै अब विदेशी दात्री पक्षहरूको चाहिँ अब यहाँ एसिमिलेसन होस् अथवा यहाँ चाहिँ इन्टिग्रेसनको प्रोसेसमा जान्छन् कि भन्ने उहाँहरूको एक्सपेक्टेसन पनि होला, कता कता मैले त्यो स्मेल पनि पाउँछु, तर मलाई लाग्दैन त्यस्तो हुन्छ भन्ने हिसाबमा। र छिटोभन्दा छिटो यसलाई चाहिँ धेरै ठूलो संख्यामा मलाई लाग्छ अब थर्ड कन्ट्री सेटलमेन्टमा गइसकेका छन्, त यो जाने क्रम रोकिसकेपछि अनि बाँकीलाई कसरी हामी सेटल गर्छौँ भन्नेतिर चाहिँ चिन्ता गर्नु स्वाभाविक होला। होइन अब सुरुमा यो जुन 4 वटा क्याटेगोराइजेसन गरेर गरिरहेको छ, त्यो 4 वटा क्याटेगोराइजेसनको हिसाबमा उहाँहरू हामी पनि यसको समाधान चाहन्छौँ भन्ने कुरा चाहिँ अब डिप्लोमेटिक लेभलमा कुरा हुँदाखेरि सधैँ प्राप्त गरिराखेको एन्सर चाहिँ यो हो। होइन तर अब ठ्याक्कै कहिलेसम्म त्यसको चाहिँ टाइम बाउन्ड अब वर्क प्लान त्यस्तो कुनै बनेको अवस्था चाहिँ होइन।
गृह सचिव नवीन कुमार घिमिरेले भुटानी शरणार्थी उनीहरूको देश फर्किन नसकेको कुरालाई लिएर नेपालको विदेश नीति असफल भएको निदोमा पुग्न नसकिने दावी गर्नुभयो। भुटान फर्किन नसकेपछि कूटनीतिक प्रयासका कारण हजारौं शरणार्थी पुनर्वासमा तेस्रो देश गएको तथ्य नभुल्न पनि उहाँले आग्रह गर्नुभयो। गृह सचिव घिमिरेले हिजै गृह मन्त्रालय अन्तर्गतको शरणार्थी समन्वय एकाइ र झापा दमकमा रहेको शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयोगका प्रतिनिधिहरूसँग छलफल पनि गर्नुभएको थियो।
इलामको चुलाचुली दानाबारी र मोरङ टाँडीका साना किसान महिला समूह साना किसान बैंकमा रूपान्तरित भएका छन्। कुल 1800 महिला आबद्ध ती समूह 1 दशकदेखि ग्रामीण क्षेत्रमा वित्तीय प्रवर्धनको काममा संलग्न थिए। पोहोर ती समूहले कुल 1 करोड़ बराबरको कारोबार गरेका थिए। अस्ति सोमबार इलामको चुलाचुलीमा भएको साना किसान बैंक घोषणा सभामा नेपाल राष्ट्र बैंकका गवर्नर युवराज खतिवड़ाले यस्ता संस्थाहरूले ग्रामीण क्षेत्रमा वित्तीय जागरण ल्याएर ग्रामीण अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। कार्यक्रममा साना किसान बैंकका प्रमुख कार्यकारी अधिकृत जलन कुमार शर्मा, सहयोगी संस्था जर्मन सहयोग नियोग जीटीजेडका प्रतिनिधि छाउडी गुच्चे लगायतले बोलेका थिए।
ज्येष्ठ नागरिकका हक अधिकार सम्मान र सेवा सुविधामा जोड़ दिँदै गएको सोमबार 22 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ। दिवसका अवसरमा गएको सोमबार झापाको दमकमा वृद्ध वृद्धालाई सम्मान गरियो। ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानले दमक 18 105 वर्षे मनमाया घिमिरे र बेलडाङ्गी 2 शरणार्थी शिविरका 102 वर्षे भूटानी कर्णखर सुवेदीलाई सम्मान गरेको हो। ज्येष्ठ नागरिकका चासोका विषयहरू ओझेलमा पर्दै गरेको कुरालाई महसुस गरी संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष ज्येष्ठ नागरिक दिवस मनाइन्छ। दिवसको यस वर्षको नारा दीर्घ जीवनका लागि भविष्य निर्माण भन्ने तय गरिएको थियो। 60 वर्ष उमेर पार भएका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ। संसारमा 60 वर्ष पुगेका मानिस 76 करोड़ रहेका छन्। 2068 सालको जनगणना अनुसार नेपालमा भने ज्येष्ठ नागरिकको संख्या 25 लाख छ।
झापा दमकको हम्सेदुम्से सामुदायिक वनमा 400 बिरुवा रोपिएको छ। सहायता संस्था लुथरन विश्व महासंघको सहयोगमा गएको बुधबार 19 हेक्टरमा साल, टिक, मसला र खैरका बिरुवा रोपिएको उपभोक्ता समितिका कार्यालय सचिव कुबेर नेउपानेले बताउनुभयो।
पश्चिम झापाको जुरोपानीमा चलाइएको पशु स्वास्थ्य शिविरमा 100 पशुलाई चर्चरी र भ्यागुते रोग विरुद्धको खोप लगाइएको छ। जिल्ला पशु सेवा कार्यालयले गरेको शिविरमा 300 पशुलाई जुकाको औषधि समेत खुवाइएको पशु सेवा उपकेन्द्र गौरीगंजका प्रमुख कमल पराजुलीले जानकारी दिनुभयो।
रेडियो कार्यक्रम समृद्धिको यात्राको आजको यात्रा दुर्व्यसनको अवस्थाका बारेमा चर्चा गर्दै सुरु गरौं। दुई ठूला छिमेकी भारत र चीनको बीचमा रहेको नेपाल यी दुई देशमा हुने खराब कामको लागि हबका रूपमा विकास हुँदै गएको चर्चा धेरै सुनिन्छ। खास गरी भारतसँगको खुल्ला सिमानाका कारण नेपालमा अवांछित गतिविधिले टाउको उठाउन सजिलो हुने जान्ने सुन्नेहरू बताउँछन्। यसको उदाहरण भारतसँग सिमाना जोडिएको सीमावर्ती झापा जिल्लामा बढ्दो लागू पदार्थ बेचबिखनले पुष्टि गरेको छ। 4 महिना अघि गरिएको एक अध्ययनका अनुसार झापामा कुलतमा फँसेका मानिसको संख्या 5,000 हाराहारीमा छ अनि कारोबारको अवस्था ज्यादै ठूलो। झापामा लागू पदार्थ दुर्व्यसनको अवस्थाबारे सुनौ यो रिपोर्ट।
त्यो टाइममा ब्राउन पाउँथ्यो होइन, ब्राउन सुगर होइन, त्यतिखेर चाहिँ अब साथीहरू कलेज पढ्ने थियो होइन, अब म सानो भए त नि मेरो साथीहरू चाहिँ अब जस्ट ठुल्ठुलै थियो क्या सानोदेखि नै, जस्तो भने उनीहरू आउँथ्यो भेट्थे बाहिर होइन, जक्सनमा भेट्दाखेरि उनीहरूसँग अब माल लिएर आउँथ्यो, जस मैले गर्दाखेरि चाहिँ डाइरेक्ट इन्जेक्सनबाटै गरेको।
उहाँ हुनुहुन्थ्यो झापा दमक 12 सुजन धिमाल, जसले 12 वर्षको कलिलो उमेरमै लागू पदार्थ प्रयोग गर्नुभएको थियो, त्यो पनि ब्राउन सुगर जस्तो महँगो लागू पदार्थ। दिनको 300-500 रुपियाँ उहाँलाई लागू पदार्थका लागि जरुरी हुन्थ्यो। लागू पदार्थले मान्छेको सबै प्रगतिको मूल बाटो बन्द गरिदिन्छ, परिवार तहस नहस पार्छ, मानवीय रूपमा व्यक्तिलाई करिब करिब सिद्ध्याउँछ, आफू बिग्रिएको ढिलो थाहा पाए सुध्रिने अवस्था पनि बाँकी रहँदैन। फेरि सुनौ सुजन धिमाललाई।
आर्थिक हिसाब भन्नाले अब त्यो मेरो बाबामा एकदम अब उनी खाने पनि होइन होइन, त्यो जग्गा जमिन भएको परिवारको पनि होइन म होइन, मेरो बाबामा कुनै लौरे पनि होइन होइन, जस एउटा मिडल फ्यामिली हो होइन। यस अब घरमा पहिले खाँदाखेरि भने कस्तो थियो नि, अब हुन चाहिँ अहिले यत्रो वर्ष खाएँ होइन, र पनि मैले घरमा चाहिँ त्यो अहिले धेरै चोरेको भनेको एउटा आइरन चाहिँ चोरेँ बेचेँ घरको होइन, चोरा चोरेँ बाहिरको जे होस् एक दुईवटा साइकल होइन, एउटा जस्तो मोबाइल होइन, प्रायः जस्तो चाहिँ मैले लुटेरै खाएँ खोसेरै खाएँ।
तपाईँ अरू साथीहरूलाई के सन्देश अथवा के अनुरोध गर्न चाहनुहुन्छ?
म अरू साथीहरूलाई त के भन्न चाहन्छु भने होइन, अब कतिले त लिन पनि सक्छ यो कुरा, कतिले लिन पनि सक्दैन होइन, जस्तै अब र अब म जस्तै एउटा दुर्व्यसन यो उनीहरूलाई पनि थाहा नभएर अब फँसिरहेका छन् होइन, चिजले यहाँबाट यहाँ पुर्याउँछ, हेर म पहिले कस्तो थिएँ अहिले हेर, हाम्रो साथीभाइ हाम्रो फ्यामिली हेर होइन, यस्तो हरेक कुराहरू हुन्छ क्या उनीहरूलाई, अनि कतिले लिन सक्छ कतिले लिँदैन क्या यो कुरा।
लागू पदार्थको दुर्व्यसन भनेको निकै महँगो कुलत हो, जति भए पनि पैसाले पुग्दैन, नपुगेपछि चोर्नु ढाँट्नु त सामान्य भयो। दिनको 250-300 रुपियाँ खर्च जुटाउन घरका सरसामान मात्र होइन, बटुवालाई समेत लुटपाट गर्छन् दुर्व्यसनीहरू। बितेको केही वर्षदेखि लागू पदार्थ प्रयोग गरेका यी युवाका कुरा सुनौ।
खाइयो होइन, अब गोटी सोटीहरू खाइयो, पोक्सीहरू के भन्छ होइन, अब त्यो चाहिँ नराम्रो रहेछ क्या, अब खाइयो, ब्राउन सुगर पनि खाइयो होइन, इन्जेक्सन बाहेक अरू सबै गरियो। दिनमा अब कहिले चोरिन्थ्यो पनि होइन, दिएनन् भने त अब खानुको लागि त चोर्नु पनि त पर्यो नि, कुटिन्थ्यो कला कुट्याएर लुटिन्थ्यो होइन, बाटोमा हिँडिरहेको पढ्नु कोही ट्युसन गइरहेको कुनै स्कुल गइरहेकोहरूको टिफिन खाजाहरू पनि हामी खोसिदिन्थ्यौँ होइन। अहिले म चाहिँ 16 पुगेर 17 लाख नै।
कति वर्षको उमेरमा सुरु गरेको लागू पदार्थ सेवन गर्न?
मैले खास 12-13मा।
कसरी सिक्यो सुरुमा?
अब त्यही साथीभाइहरूको लैलैमा लगाएर सिकिँदो रहेछ क्या, अब अहिले 7मा पढेर छाड्यो।
दिनमा सरदर कति रुपियाँ जति खर्च गरिन्थ्यो लागू पदार्थमा?
खर्च त 250 त हुन्थ्यो।
तपाईँले दिनको 250 गर्नुभयो भने पनि वर्षको सरदर 1,00,000 रुपियाँ चाहिँ लागू पदार्थमा सकिएछ अघि
हो सके छैन भन्नु। घरको त अब एउटै बाँकी राखेन नि, अब मोबाइल भन्यो अब आफ्नो दुइटा मोबाइल पनि हान्यो होइन, अनि अब घरको दराज सराज फुटाइयो, अब बहिनीको पाउजु साउजु पनि हान्यो, अब आमाको के राखेको छ सबै हान्दियो, पैसा बाउको जहिले हान्दियो होइन।
झापा जिल्लामा पछिल्लो समय लागू पदार्थको कारोबार बढेको विभिन्न अध्ययनले देखाएका छन्। एड्स समन्वय समिति र दुर्व्यसन नियन्त्रणको क्षेत्रमा काम गरिरहेका संस्थाहरूले गरेको अध्ययनबाट झापामा मात्र दिनको कम्तीमा 25 लाख रूपियाँ बराबरको लागू पदार्थको कारोबार हुन्छ। अध्ययनमा संलग्न गैर सरकारी संस्था हेप्पी नेपालका उपाध्यक्ष प्रदीप पाठक,
तथ्याङ्कको हिसाबले एउटा व्यक्तिले प्रयोग गर्ने र अनि नम्बरको हिसाबले हेर्ने हो भने त 40-50 लाखै पुग देखिन्छ, तर एभरेजमा हेर्ने भने लगभग 25 लाख रुपियाँ चाहिँ दैनिक चाहिँ यो लागु औषधमा खर्च भइरहेको अथवा कारोबार भइरहेको जस्तो चाहिँ देखिन्छ।
यहाँ मतलब यो जिल्लाको मात्रै खपत कि यो जिल्ला हुँदै अरू जिल्ला पनि त जान्छ होला नि?
त्यो त जान्छ, त्यो त अझै माथि त्यो त्यसलाई त्यो संख्यालाई हेर्नु हुन्थ्यो यो खर्च अझै, किनभने हामी त अहिले त झापा जिल्लाकै लागु औषध गर्दाकै तथ्याङ्कलाई हेर्दा झापा जिल्लाकैलाई चाहिँ अनुमान गर्न सकिन्छ यो पैसा, तर यताबाट कारोबार हुने भनेको त यता सुनसरीमा जाने लागु औषध प्रयोगकर्ताहरूले प्रयोग गर्ने यता विराटनगरबाट अनि यता झापाको काकरभिटाबाट पनि जाने गरेको चाहिँ छ, त्यस्तो अवस्था छ। अनि अरू यो सिरा सप्तरीतिर जाने यता पहाड़ी इलाम जिल्लाहरूमा जाने डिस्ट्रिक्ट एड्स कोअर्डिनेशन कमिटीको तथ्याङ्ककै आधारले हेर्ने भने 4,999 यो 4 महिना अगाडिको तथ्याङ्क हो, 5,000 भनौँ न।
दिनको 25 लाख, महिनाको 7.5 करोड अनि वर्षको चान्चुन 1 अर्ब रूपियाँ। झापा जिल्ला विकास समितिको चाहिँ यस वर्षको वार्षिक बजेट 71 करोड 14 लाख मात्रै छ, जीविसको बजेटको 1/4 बढी। यतिका पैसा खर्च गर्ने हो भने झापाका सबै 500 सरकारी र निजी स्कूलको गुणस्तर सुधार्न र 10,000 विद्यार्थीलाई सित्तैमा खुवाई पियाई पढाउन सकिन्छ अनि मेचीका पहाड़ी जिल्लालाई राजमार्गसँग जोड्न सकिने एउटा नयाँ राजमार्ग बनाउन सकिन्छ। नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकी लागू पदार्थमा भइरहेको खर्च र विकास तथा समाज सुधार बारेमा यस्तो निष्कर्षमा हुनुहुन्छ।
यो लागू पदार्थको खेती भनेको त नि यस्तो कि अब यसले त एउटा त समाजलाई पुरै असर गर्छ, एउटा घर त लथालिङ्गै हुन्छ र एउटा युवा अवस्था यो लागू पदार्थमा लाग्ने भनेको चाहिँ एउटा ऊर्जाशील अवस्थामा चाहिँ यसमा लाग्छन् मान्छे, त्यो हुँदाखेरि यसले अब त्यो राष्ट्रलाई पनि कति ठूलो क्षति पुर्याएको छ। वार्षिक 1 अरब अब चाहिँ अब अहिलेको डाटा अनुसार भने 1 अरब भन्दा माथि चाहिँ ड्रग्समा चाहिँ खर्च हुन्छ, त्यो बेकारमा उडाइरहेछन्, जीवनलाई बर्बाद गर्दैछन्। त्यो पैसाले त हामी जिल्लाभरिका सबै शैक्षिक संस्थालाई स्तरीय गुणस्तरीय शिक्षा चाहिँ दिने संस्था बनाउन सक्छौँ, एउटा ठूलो हस्पिटल एउटा उ गरेर एउटा मेडिकल कलेजै हामी तयार पारेर गराउन सक्छौँ, बिच गरेर हामी माथि ऊ के भन्दा पाथिभेरासम्म पुग्ने चाहिँ एउटा बाटो बनाउन सक्छौँ नि, ठूलो नोक्सानी नि। अब त्यही त सबैभन्दा ऊर्जाशील समय जुन बेला केही प्रगति गर्ने हो मान्छेको चाहिँ त्यही समय हो।
लागु पदार्थले क्षति मात्रै दिन्छ, मान्छेलाई कालको बाघपञ्जासम्म पुर्याउँछ, धन दौलत इज्जत मान प्रतिष्ठा सबै सक्छ अनि परिवार र समाजलाई कंगाल पनि बनाइरहेको छ यसले, तसर्थ यस विरुद्धको एउटा साझा अभियान वा थालनी आवश्यक छ।
आवश्यकता त यही हो तर हुन चाहिँ सकिरहेको छैन। मनोभावनामा आउने गम्भीर आघात र पीरका कारण मान्छे विकल्प खोज्दै लागु पदार्थको दुर्व्यसनी हुन पुग्ने यसका जानकारहरू बताउँछन्। कुनै बेलाका दुर्व्यसनी विमल आचार्यले 10 वर्ष अघि नै खराब बाटो त्याग्नुभयो। हिजो आज दुर्व्यसन विरूद्ध कार्यरत संस्था ह्याप्पी नेपालमा क्रियाशील हुनुहुन्छ। मान्छे किन दुर्व्यसनतिर लाग्छ त सुनौ उहाँको विश्लेषण।
ठ्याक्कै यसरी नै आकर्षित हुन्छ भन्ने भन्दा पनि त्यसमा धेरैवटा कारणहरू छन् होइन। मेरो अनुभवले चाहिँ के देखाउँछ त भन्दाखेरि प्रत्येक व्यक्तिको दुर्व्यसनी हुनुको सुरुवात चाहिँ उसको बाल्यकाल अवस्थादेखि नै हुन्छ। पारिवारिक भूमिका, उसले पाउने एउटा व्यवहार, उसको स्कुलको साथीको सर्कलहरू कस्तो छ, ऊ कस्तो वातावरणमा हुर्किँदैछ र उसका मनोवैज्ञानिक समस्याहरू कसरी बढिरहेका छन् र स्पेसली अब एउटा बालक बढ्दै बढ्दै टिनेजमा आइपुगिसकेको अवस्थामा चाहिँ त्यहाँ अर्को कारण हुन्छ, जस्तै एउटा माया प्रेमका कुराहरू, इमोसनल ट्रेजेडीका कुराहरू, यस्तो कुराहरूले पनि बेसिकल्ली चाहिँ मान्छेहरू युवा अवस्थादेखि नै लागु पदार्थको दलदलमा फँसिरहेको पनि देखिन्छ र कोही भने चाहिँ एउटा म्याच्योर्ड उमेरमा आइपुगेर पनि आफ्ना विभिन्न समस्याहरूसँग समाधान गर्न नसक्दाको अवस्थामा, तथापि अब मिडियाको पनि महत्त्वपूर्ण भूमिका छ आकर्षित गराउनको लागि होइन। हामी विभिन्न एडहरू देख्न सक्छौँ जुनले चाहिँ एउटा युवाहरूलाई चाहिँ उत्साहित बनाइरहेको छ कि यो बियर खानुपर्छ, यो ड्रग प्रयोग गर्नुपर्छ भन्ने टाइपका होइन। त्यस्तै गरी अब अलिकति यो फेसन पनि बन्दै गइरहेको छ, दिनदिनै एउटा ट्रेन्ड बसिसकेको छ कि लागु पदार्थ खाएर चाहिँ प्रयोग सेवन गरेर चाहिँ एउटा सिङ्गर हुने आर्टिस्ट हुने एउटा रक स्टार हुने यो खालको एउटा एटिट्युडको पनि प्रब्लम हो। यसले पनि मान्छेलाई चाहिँ दिन प्रतिदिन विभिन्न लागु पदार्थमा चाहिँ आकर्षित गरिरहेको अवस्था चाहिँ छ। मेरो बाल्यकाल राम्रैसँग बितिरहेको थियो तर एउटा युवा अवस्थामा आएपछि एउटा इमोसनल ट्राजेडीहरूसँग जुझ्न नसक्दाखेरि अनि यो पनि एउटा समस्याको समाधान होला भन्नेतर्फ लाग्यो। अब सन्देश त आज पनि फेरि त्यही कुरा दोहोऱ्याउन चाहन्छु होइन, दुर्व्यसनीलाई नाइ भनौँ, जहिले पनि एउटा स्वस्थ जीवनको कामना गरौँ र साथीभाइहरूलाई पनि यस्तो कुराहरूबाट अलिक पर राखौँ, परिवारहरूले पनि आफ्नो नानीहरूको एउटा केयर गरौँ, कसरी हुर्किँदैछ, कस्तो वातावरण हुर्किँदैछ, साथी सर्कल कस्तो छ भन्ने कुराहरू पनि परिवारको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। र साथसाथै समुदायलाई पनि के भन्न चाहन्छु भन्दाखेरि यो विद्यमान लालसना भेदभावहरूले गर्दा पनि दुर्व्यसनीको संख्या बढ्ने क्रममा छ क्या। सम्पूर्ण एउटा जिम्मेवार निकायहरूले चाहिँ यसमा चाहिँ एकदम गहन अध्ययन गरेर चाहिँ यसको समस्याको निराकरणतिर अगाडि बढ्नुपर्ने चाहिँ आजको आवश्यकता देखिन्छ। बेसिकली तिनवटा कारण हुन्छ। एउटा भनेको लो सेल्फ इस्टिम भनिन्छ अथवा आत्मबलको कमी। जब मान्छेले जीवनमा धेरैवटा कार्यहरू गर्छ तथापि ऊ सफल हुन सक्दैन अनि एउटा उसमा आत्मबल खस्किँदो क्रममा जान्छ अनि त्यो अवस्थामा आएर उसले यदि कुनै प्रकारका ड्रग अथवा कुनै प्रकारका केमिकल्सहरू भेट्यो भने चाहिँ त्यसले चाहिँ उसको आत्मबल वृद्धि गर्दै जस्तो महसुस हुन्छ र त्यही कारणले पनि ऊ दिन प्रतिदिन चिज त यो पो रहेछ त, यसरी पो यसले पो मेरो आत्मबलको विकास गर्ने रहेछ, मान्छेसँग म बोल्न सक्ने रहेछु, खान सक्ने रहेछु भन्ने यस्तो खालका भावनाको विकास हुँदै आउँछन् भने। अर्को कारण भनेको इन्सेक्युरिटी अथवा असुरक्षा पनि महत्त्वपूर्ण कारण हो। भविष्यप्रतिको असुरक्षा अथवा आफ्नै हरेक दैनिक क्रियाकलापहरूको आफूलाई असुरक्षित महसुस हुन्छ भने उसले एउटा सोल्युसनको माध्यमको रूपमा चाहिँ अब ड्रग अथवा एल्कोहललाई लिन सक्छ। अब त्यस्तै गरी अर्को हेर्ने भने एउटा रुटेड कारण चाहिँ हेर्ने भने यो एउटा डरमा एउटा मान्छेको आत्मबलमा यस्तै यस्तै कुराहरूमा गाँजिएका हुन्छन् र यस्ता कुराहरूलाई चाहिँ विचार गर्नुपर्ने हुन्छ।
मान्छे आफ्ना संवेगात्मक आवेगका कारण दुर्व्यसनतिर आकर्षित हुने कुरा गर्दै हुनुहुन्थ्यो दुर्व्यसन विरुद्ध कार्यरत संस्था हेप्पी नेपालमा क्रियाशील विमल आचार्य। मान्छेको सोचाइका कारण बढ्दो दुर्व्यसन पूरै रोक्न त कठिन होला तर यसलाई कम गर्नेतर्फ राज्यका सरकारवाला निकायको ध्यान बेलैमा जानु जरूरी देखिन्छ। यही सन्दर्भमा लागु पदार्थ दुर्व्यसन नियन्त्रणमा भएका काम समन्वय तथा यसको प्रयोगबारे इलाका प्रहरी कार्यालय झापा दमकका प्रहरी निरीक्षक हरि ढकालका कुरा सुनौ।
झापा जिल्लाको समग्र स्थिति हेर्दाखेरि हामीले डाटा मात्रै हेर्ने र दमक हाम्रो एरियाभित्रको कुरा गर्दाखेरि लागु औषधको दुर्व्यसनमा फँसेको युवाहरू विशेष गरी क्याम्पस पढ्ने र विद्यालयमै सात कक्षाभन्दा माथिका विद्यालय विद्यार्थीहरूले कुलतमा फँसेको अवस्था धेरै नै छ र यहाँ बिक्री वितरणभन्दा पनि यहाँ सेवनको चाहिँ अवस्था धेरै छ। नेपालमा जसलाई हामी अवैध भन्छौँ ती लागु औषध भनेका चिजहरू भारतीय बजारमा वैध रूपमा बेच्न पनि पाएको अवस्थामा भारत गएर लुगाइछुपाई विभिन्न माध्यमबाट विभिन्न समयमा कोहीले व्यापारिक प्रयोजन गरेर ल्याउँछन् भने कोहीले खानाको लागि ल्याउँछन्।
तपाईँले अघि विद्यार्थीहरू समेत दुर्व्यसनमा लागेको कुलतमा लागेको कुरा सुरुमै गर्नुभयो, के छ कस्ता व्यक्ति चाहिँ यसको दुर्व्यसनमा बढी फँसेका हुँदो रहेछन्?
राम्रै पढेका मान्छेहरू पनि राम्रै निगरानी गरेको राम्रै कलेज पढ्ने विद्यार्थीहरू पनि कुलतमा फँसेर साथी सङ्गतमा लागेर फँसेको देखिन्छ र सामान्यत हेर्दाखेरि अलिकति परिवारमा राम्रो सन्तुलन नभएको परिवारमा चाहिँ आर्थिक रूपमा पनि अलिकति कमजोर भएका यस्ता परिवारहरू चाहिँ अलिक बेसी नै रहेका हुन्छन् र प्रयोग गर्ने सेवनकर्ताहरू चाहिँ अलिकति आपराधिक मनोवृत्तिबाट अलिकति प्रेरित भएका खालका उमेर समूह भन्दा 15 वर्षदेखि 25 वर्षभित्रका युवाहरू धेरै यसमा कुलतमा फँसेका छन्। कोहीसँग सङ्गतमा परेर अहिले महिलाहरूको पनि सहभागिता दिनानुदिन बढ्दैछ र विशेष गरी यो रिफ्युजी क्याम्पमा शरणार्थी शिविरहरूमा महिलाहरू पनि उत्ति नै लागु औषध सेवन गर्ने त्यसको दुर्व्यसनमा फँसेको अवस्थाहरू पनि छ। विशेष गरी गाउँमा भन्दा पनि सहरमा अलिक त्यस्तै ठाउँमा चाहिँ अलिकति लागु औषधको दुर्व्यसन बढेको छ।
अब निगरानीकै कुरा गरौँ, तपाईँहरू रोकथाम नियन्त्रणका लागि के गर्दै हुनुहुन्छ?
प्रहरीको एकल प्रयासले कहिले पनि सम्भव हुँदैन। नागरिकसँग हातेमालो गर्ने सरकारवालाहरूसँग प्रहरीले ल्याएर मुद्दा चलाएर उसलाई जेल चलान गर्ने अथवा धौडीमा छुट्ने अवस्था भन्दा पनि पुनर्स्थापना लगाएर उसलाई साइकोलोजिकल काउन्सिलिङ गर्ने कुराहरूमा पनि अलिक विशेष कानुनले पनि जोड दिएको अवस्था छ। सेवन गर्ने मान्छेलाई भन्दा पनि बिक्री वितरण गर्ने बोर्डरबाट चाहिँ इन्ट्री हुने ठाउँमा अझ हामीले कडा चेकजाँच गर्ने भने नियन्त्रणको लागि टेवा पुग्छ भन्ने मलाई विश्वास छ। हामी प्रहरी सशस्त्र र भन्सारमा जो खटिएको अन्य निकायहरू हुनुहुन्छ उहाँहरू हामी सक्रिय रूपमा संयुक्त रूपमै यो लागु औषध नियन्त्रणको लागि सक्रिय भएर लागिरहेका छौँ। यसबाहेक सामाजिक सङ्घ संस्थाले पनि यसमा हामीलाई सहयोग गरेका छन् र विभिन्न सामाजिक सङ्घ संस्थाहरूले विद्यालयले अभिभावकले पनि यसमा हामीलाई सहयोग गरेका छन्।
हरिजी, जस्तो लागू पदार्थ दुर्व्यसन कानुनी रूपमा त एउटा अपराध नै हो, यसको सजायको अथवा कानुनी उपचारको पाटोको कुरा गरौँ न, कानुनले यसलाई कसरी नियमित रेगुलेट गरेको छ?
जघन्य अपराधभित्रको पनि यो सङ्गठित अपराध भनेर चिनिन्छ। यो लागू औषधको अपराध अनुसन्धान पनि आफैमा एउटा गाह्रो विषय बनेको छ, किनभने यो एकदमै सङ्गठित हुन्छ। यसको जालो भनेको सेवन गर्ने मान्छेदेखि लिएर उत्पादन गर्ने मान्छेसम्म पुग्दाखेरि यसको जालो जुन पत्तै नलाउनै अप्ठ्यारो हुने खालको अनुसन्धान पनि एकदमै अप्ठ्यारो भइरहेछ। र कानुनी व्यवस्थाको कुरा गर्दाखेरि सामान्य सेवन गर्ने मान्छेलाई एक महिनासम्म जेल सजाय र धरोटी माग्नेदेखि लिएर 15 वर्षसम्म जेल छ चाहिँ, र त्यो बिउको जति लागु औषधको मूल्य छ त्योभन्दा बेसीको धरोटी अनुसारको थप जेल सजाय हुनेसम्मको पनि कानुनी व्यवस्थाहरू छ।
जति सङ्गठित छ दुर्व्यसनको कारोबार, त्यसलाई छेक्नका लागि यो संरचना, यो अवस्था काफी छ त?
प्रहरीले मात्रै गर्ने हो भनेर नागरिक समाज, अन्य पेसागत सङ्घ संस्थाहरू, जो सरकारवाला अन्य निकायहरू छन्, सबै सामूहिक रूपमा लागेन भने यसमा अवश्य समस्याहरू छ। त्यही भएर अहिलेको जुन हाम्रो एक्जिस्टिङ जुन कानुन छ र हाम्रो जुन प्रहरीको संरचना छ, बिचमा स्वास्थ्य प्रहरी बल पनि आएर चाहिँ यसरी चेक जाँच गर्ने, बोर्डरहरूमा कस्टम आफै छ यसमा, र जुन कानुनी को सम्पर्कमा आइसकेको मान्छेहरूलाई चाहिँ कडाभन्दा कडा कारवाही गरियो, र यस्ता मुद्दाहरूमा कुनै सम्झौता गरिएन भने पक्कै पनि नियन्त्रण हुन्छ भन्ने हामीले आशा लिएका छौँ।
झापा क्षेत्रमा लागू पदार्थ दुर्व्यसनको अवस्था र यसलाई रोक्न भइरहेका पहल र प्रयासबारे इलाका प्रहरी कार्यालय झापा दमकका प्रहरी निरीक्षक हरि ढकाल ढकालका अनुसार झापा र मोरङमा रहेका भूटानी शरणार्थी शिविर पनि लागू पदार्थ दुर्व्यसनको मारमा छन्। शरणार्थी शिविरमा चुरोट, रक्सी, गाँजा मात्रै होइन, हेरोइन र अरू धेरै जातका लागू पदार्थ सेवन गर्ने दुर्व्यसनी भेटिन्छन्। तर पछिल्लो समय शरणार्थी शिविरमा दुर्व्यसन विरूद्ध अनेक कार्यक्रम चलिरहेका छन् र दुर्व्यसनीहरू पनि सही बाटोमा लागिरहेका फेला परेका छन्।
10 वर्ष अघिको त्यो दिन शरणार्थी शिविरको छाप्रोमा उनी एक्लै थिए। घरमा कोही नभएको त्यही दिन 14 वर्षको उमेरमा उनले चुरोट तानेका थिए। चुरोटबाट शुरू भएको 14 वर्षे किशोरको नशा यात्रा केही वर्ष नबित्दै गाँजा हुँदै ब्राउन सुगरसम्म पुग्यो।
चुरोटदेखि खाँदा 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 गाँजा खान थाल्यो, त्यहाँबाट रक्सी खान थाल्यो, त्यतिकै ड्रग्स खान थाल्यो। मैले लागु औषध जुटाउनको लागि चोर्ने, ढाट्ने, लुट्ने काम पनि गरेछु। कतिजना ठगेको पनि छु, कतिको खाएको पनि छु। हालै चाहिँ मैले नखाएको 1.5 वर्ष जस्तो हुनु आँट्यो।
पढाइ बर्बाद भयो, घरको बास भएन, चोर्दा कुटाई कति खाइयो त्यसको साधी छैन। प्रहरी खोरमा पनि धेरै चोटि परेकै हो। किशोर उमेर आफैले खेर फालेकोमा पश्चाताप धेरै नै छ। गाउँ छिमेकमा मानिसहरूले पुराना कुरा नसम्झाइदिएर उत्साह साथ बाँच्न मदत गरिदिए हुन्थ्यो भन्ने लाग्छ। हिजो आज पछिल्ला दिनमा सुधारको बाटोतिर लागेका कारण केही खुसी भएको अनुभव चाहिँ छ।
यहाँ त म जस्तो दुर्व्यसन त थुप्रो छ, थुप्रो छ, र कति अझै खाइरहेको छ, कति सेन्टरमै छ। दुर्व्यसनीले भनेको आज कुन अवस्थामा पुगाउँछ भने त्यो पीडा चाहिँ मैले भोगेको छु। अनि त्यही भएर चाहिँ मेरो पीडा, मैले जतिको पीडा तपाईँहरूले नपाउनुहोस् भन्ने एउटा अनुरोध गर्दछु। यो दुर्व्यसन सेवन गर्ने हो, केही दिनको केही छिनको लागि त मजा हुन्छ, तर जिन्दगीमा बाधा पुगेको, असर पुगेको हामीलाई पत्तै हुँदैन, अनि हामीले सबै कुरो घाटा घाटा गर्छ यसले।
शरणार्थी शिविरको अभावग्रस्त हालतमा लागू पदार्थको दुर्व्यसनमा फँसेका युवा प्रशस्तै भेटिन्छन्। उनीहरूको सुरुवाती चुरोटबाट हुने गरेको छ, अनि बढ्दै जान्छ गाँजा हुँदै अरू नशालु पदार्थतिर। कुनै बेलाका दुर्व्यसनी बेलडाकी 2 शरणार्थी शिविरका मेन्जिर तामाङ हिजो आज दुर्व्यसनीमा फँसेकाहरूलाई नशा मुक्त गर्ने काममा सक्रिय हुनुहुन्छ।
क्याम्पमा हामीले भोगेको देखेको अनुसार चाहिँ बढी गाँजा र यस्तै सुईको बढी चलिआएको छ। गाँजा भयो अनि सुई, यस्तो ट्याब्लेटहरू बढी यो युवतीले खाने पाइएको छ।
पदम मगर कुनै बेला बेलडाँगी शरणार्थी शिविरमा शिक्षक हुनुहुन्थ्यो। शिविरमा राम्रो इज्जत थियो, तर बिस्तारै रक्सीले मातेर हिँड्न थालेपछि उहाँको अवस्था खस्किँदै गयो। दुर्व्यसनमा फँसेको मान्छेलाई सामान्य अवस्थामा फर्किन परिवार र समाजले सहयोग गर्नुपर्ने बुझेका पदम मगर अहिले बेलडाँगी शरणार्थी शिविरमा दुर्व्यसन विरूद्ध चालू परियोजनामा क्रियाशील हुनुहुन्छ।
म रक्सीको कारणले गर्दा यो ठाउँमा आइपुगे, र अहिले म जो जो नशा खान्छ नि, नशा खाने मान्छेहरूलाई चाहिँ म सहायता गरिरहेको छु कि नशा नखानु भन्ने खालको ज्ञान दिएर, होइन, जो जो दुर्व्यसनीमा फँसिरहनु भएको छ उहाँहरूलाई म एउटा सानो यहाँ पेरेजुकेटरको नाताले त्यस्तो मेसेजहरू क्यारी गरिरहेको छु मैले।
झापा र मोरङका भूटानी शरणार्थी शिविरमा दुर्व्यसन विरूद्ध हेप्पी नेपालले काम गर्न थालेको
तीन वर्ष भयो। संस्थाले परामर्शको माध्यमबाट कुलतमा फसेकाहरूलाई बाहिर निकाल्ने काम गर्छ। शरणार्थी शिविरमा सालाखाला हजार हाराहारीमा दुर्व्यसनी रहेको बताउनुहुन्छ। दुर्व्यसनी विरूद्ध चालु हेप्पी नेपालको परियोजनाका शिविर संयोजक किशन गौतम:
क्याम्पमा चाहिँ समस्या बढी मादक पदार्थको छ। प्राय दुर्व्यसनी हुने भनेको रक्सीलाई दुर्व्यसनको रूपमा लिएको छ क्याम्पमा बेसिकली। गाँजा पनि अहिलेको युवाहरूमा त्यतिकै समस्याको रूपमा देखिन्छ। डेनड्राइट भनेको खासै देखिँदैन, तर अहिलेका बालबालिका अहिले जुन स्कुल ड्रप आउट्सहरू छन् 10-11 वर्षका, यिनीहरूमा चाहिँ त्यो एउटा सुरुवाती इनिसियल फेज भनेर भन्छौँ हामी चाहिँ। उनीहरूले कुनै पनि कुलतमा फस्नु अगाडि कि त चुरोट कि डेनड्राइट कि गाँजाबाटै सुरु गर्ने भएकोले यो पनि अहिले समस्या विकराल समस्याको रूपमा चाहिँ देखा पर्छ। 1000 भन्दा माथि रहेको हामीले पाएका छौँ। यदि ऊ गाँजा प्रयोग गर्छ भने सामान्य उसलाई 30-40 रुपियाँले पुग्ने गर्छ दिनको भने, त्यसै गरेर सुई अथवा सिरिन्ज प्रयोग गर्छ भने अभियसली 1000 भन्दा माथि जान पुग्छ त्यसको कोस्ट चाहिँ। त्यसै गरेर रक्सी अथवा जाँड दुरुपयोग गर्ने अथवा सेवन गर्नेहरूको हकमा भन्ने हो भने यो 100-150 रुपियाँले पुग्ने गर्छ। त्यो एभरेजमा अब क्याम्पमा ती हामीले जुन अनुमानित गरेका 1000 प्रयोग गर्ने हो भने 250 हिसाबले यदि एभरेजमा राख्ने एउटा व्यक्ति र 1000 राख्ने भने त्यो पैसा चाहिँ त्यो दुर्व्यसनीहरूले आफूलाई प्रयोग हुने पैसालाई त्यसलाई चाहिँ अन्यत्र प्रयोग गरेको चाहिँ मान्न सकिन्छ।
तपाईँ सुन्दै हुनुहुन्छ बद्रिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बद्रिन्दो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम मेचिट्युन्स 96.8 मेचीनगर, कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड र सप्तरङ्गी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np बाट प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भुटानी शरणार्थी शिविर भित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन अनि उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौँ। आउँदो शुक्रबार बेलुकी 6:30 फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजवाहक, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौ। नमस्कार।